नमस्कार, स्वागत छ कार्यक्रम रेडियो चौतारीमा। प्रविधि संयोजनमा मित्र शर्मिला बस्नेतसँगै आवाजबाट म घनश्याम गौतम। कार्यक्रम रेडियो चौतारी तपाईँ सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.galkotfm.com लगइन गरेर एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम रेडियो चौतारी प्रत्येक साताको शुक्रबार बेलुका 6:30 र शनिबार बिहान 7:30 प्रसारण हुने गर्दछ। कार्यक्रम रेडियो चौतारीमा हामीले विशेष गरी समसामयिक विषयवस्तु, पछिल्लो समय सामाजिक सञ्जाल प्रतिको आकर्षण र सामाजिक सञ्जाल प्रयोगकर्ता नै कतिपय अवस्थामा पत्रकार बनेका हुन् कि भन्ने तपाईँ हाम्रो जिज्ञासा हामी बीचमा आइ नै रहेको हुन्छ। तर सबै सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्जाल चलाउने व्यक्ति पत्रकार हुन् त या होइनन्, त्यो अहिले जटिल विषय पनि बन्दै गइरहेको छ। हामीले विशेष गरेर पछिल्लो समय ताजा छलफलका विषयवस्तु, तपाईँ हाम्रो रुचि र रुचिभित्र पनि तपाईँ हामीले गरिरहेको अभ्यासमा हामीले अब कसरी अगाडि बढ्न सक्छौँ र त्यसलाई समाज रूपान्तरणकै हिसाबले कसरी अगाडि बढाउन सकिन्छ भन्ने अभ्यासकै सिलसिलामा आज पनि हामीले अलिक फरक विषयवस्तु, पत्रकारिता क्षेत्रप्रति मानिसहरूको रुचि, पत्रकारिता अध्ययन अथवा अभ्यासबाट पत्रकार, यी दुई विषयको बीचमा कुराकानी गर्नेछौँ। हाम्रो कार्यक्रमको अतिथिको रूपमा विशेष गरी गलकोट क्षेत्रबाटै पत्रकारितामा प्राध्यापन गर्नुहुने र पत्रकारिता आफूले पेसागत हिसाबले पनि पत्रकारिता गर्दै गर्नुभएका गलकोट नगरपालिका वडा नम्बर 8 ज्यामिरेमा जन्मिनु भएका मदन भण्डारी मेमोरियल कलेज काठमाडौँका प्राध्यापक तथा नयाँ पत्रिका दैनिकका सोसियल तथा भ्याली ब्युरो प्रमुख भवानीश्वर गौतमलाई हामीले स्टुडियोमा निम्त्याएका छौँ। स्वागत छ कार्यक्रममा।
धन्यवाद।
आरामै हुनुहुन्छ?
ठिक छ।
गलकोट क्षेत्र, हिजोको गलकोट र आजको गलकोट कस्तो पाउनु भयो?
धेरै भिन्नता पाएँ। म केही समयको अन्तरालमा आएँ। एउटा विकासको हिसाबले प्रगति भएको देखिन्छ र त्यो सँगसँगै विकास भइरहेको देखिरहँदा गाउँका बस्तीहरू रित्तिएको पनि देख्छु मैले। र यो कारणले जति मानिसहरूलाई गलकोटले उत्पादन गर्यो, त्यो मानिसहरू जुन आफ्नो पेसाप्रति, आफ्नो काम र विभिन्न सिलसिलामा चाहिँ बाहिरिने र त्यो गाउँ समग्रमा क्रमशः रित्तिने गरेको पनि देख्छु र विकाससँगै मानिसहरू सहर पस्ने र विकास गाउँतिर पस्ने गरेको अनुभव हुन्छ। र त्यो विकास अब कसका लागि? बस्तीहरू रित्तिँदैछन्, केही सम्म ठाउँमा घरहरू बनेका छन्, तर डाँडाकाँडा र पुराना बस्तीहरू रित्तिएका छन्। र यसले गर्दा कहिलेकाहीँ मनमा के लाग्छ भने हामी हुर्केका, बढेका, पढेका ठाउँहरू रित्तिँदै गर्दाखेरि विकास अब कसको लागि? मानिसहरू रित्तिँदै जाने र बाटोहरू पुग्ने, अरू सुविधा पुग्ने, त्यो उपभोग अब बिस्तारै कसले गर्ने भन्ने मनमै प्रश्न पनि जन्मिन्छ। तर समग्रमा गलकोटको विकास देख्दा खुसी लाग्छ।
तपाईँ गलकोट क्षेत्रबाट राष्ट्रिय स्तरमा अहिले पत्रकारिता पनि गरिरहनु भएको छ र पत्रकारिता पढाइ पनि रहनु भएको छ। गलकोट क्षेत्रमा एउटा सामाजिक हिसाबले पनि सञ्चार माध्यमको स्थापना भएको करिब 9.5 वर्षको अन्तरालमा पहिलोपटक रेडियोबाट एउटा अन्तर्वार्ता पनि दिँदै गर्दाखेरि मैले तपाईँलाई स्वागत गर्न पाउँदाखेरि मलाई लागेको पत्रकारिता र पत्रकार बिचमा समाजमा चाहिँ अलिकति खाडल देखिन्छ नि, तपाईँलाई के लाग्छ?
बुझाइमा अलिकति कमी रहेको कारणले त्यस्तो हुन गएको हो। पत्रकारिता समाजकै पाटो हो। समाजमा जे गतिविधिहरू हुन्छन् त्यो पत्रकारले चाहिँ आम मानिस समक्ष लैजाने काम गर्छ। र पत्रकार जहिले पनि के हो त भन्दा एउटा वाचडग हो, पहरेदार हो, समाजको पहरेदार हो। त्यहाँ हुने राम्रा गतिविधिहरू, विकास निर्माणका गतिविधिहरूदेखि त्यहाँ हुने अनियमितका कुराहरू पनि आम सञ्चार माध्यम भनौँ अथवा पत्रकारिताको माध्यमबाट त्यही समाजमा बस्दै गरेका मानिसहरूलाई नै पस्किने हो। किन यस्तो हुन गयो भन्ने लाग्छ भने मान्छेमा मिडियाप्रति लिटरेट नहुनु अथवा मिडिया लिटरेट नहुनुको कारणले गर्दा पनि केही ग्याप हो कि भन्ने लाग्छ। पत्रकार र सञ्चारकर्मी फरक कुरा हुन्। तपाईँहरू जोसुकै पनि आफ्नो हातमा मोबाइल छ, तपाईँहरू सञ्चारकर्मी हुन सक्नुहुन्छ, तर पत्रकार हुन चाहिँ केही नर्म्स छन्, विभिन्न सिद्धान्तहरू छन्, त्यसलाई फलो गर्न सक्नुपर्छ। पत्रकारिता र सञ्चारकर्मी अथवा प्रस्तुतता अथवा अरू पाटाहरू फरक हुन्। हामीले चाहिँ के छ त भन्दा हाम्रा पनि कमजोरी हुन्। हामीले के बुझाउन सकेनौँ भन्दा हामीले जनतालाई चाहिँ मिडिया लिटरेट गर्न सकेनौँ। सामाजिक सञ्जालको अघि पनि तपाईँले प्रसङ्ग उठाउनु भएको थियो, सामाजिक सञ्जालमा जे कुनै एउटा व्यक्तिले पोस्ट गरेको हुन्छ, उसले ट्विट गर्ला अथवा फेसबुकमा सेयर गर्ला, पोस्ट गर्ला, त्यो मान्छेले के भन्छ त्यसलाई समाचारको रूपमा लिन्छ र ल मैले त फेसबुकमा यस्तो समाचार देखेँ। त्यो इन्फर्मेसन हो, मिडियाकै लागि पनि त्यो इन्फर्मेसन हो। तर पत्रकारिता चाहिँ त्यो एक हिसाबले हिसाबले समाचार इन्फर्मेसन पाउने हिसाबले त त्यसलाई अथवा पत्रकारले पनि सोर्सको रूपमा लिन सक्छ, हामीले त्यसलाई चाहिँ स्रोत हो, तर पत्रकारिताकै किन त्यो मान्न सकिँदैन भने मिडियमहरू नयाँ नयाँ आएछन् तर पत्रकारिताको सिद्धान्त त हामीले त मान्न पर्ने हुन्छ नि त। सामाजिक सञ्जाल र अरू पत्रकारिता अथवा आम सञ्चारका माध्यममा के भिन्नता? एउटा पत्रकारिता गर्ने भनेको एउटा संस्थागत हुन्छ, त्यसले पब्लिकको इन्ट्रेस्टको कुराहरूलाई चाहिँ सधैँ ख्याल गर्छ, नयाँ कुराहरू हुन सक्छन् र पब्लिकको इन्ट्रेस्ट के छ है, यो त्यति मात्र होइन, पब्लिकलाई इन्ट्रेस्ट मात्रै होइन, पब्लिकको वेलफेयर चाहन्छ है, समाजको हित हुन्छ कि हुँदैन भन्ने उसले सोच्छ र त्यो संस्थागत रूपमा त्यस्ता समाचार अथवा त्यस्ता सूचनाहरूलाई छनौट गरेर के कुराले समाजमा प्रभाव पार्छ, समाजको हितको लागि हुन्छ भन्ने कुरा त्यो इन्स्टिट्युसनल बेस संस्थागत रूपमा चाहिँ हुने कुरा हुँदाखेरि त्यसले चाहिँ दिन पार्ने प्रभाव र त्यो प्रतिको एक खालको फरक हुन्छ। त्यसले चाहिँ पत्रकारिताका सिद्धान्तहरू फलो गर्छ, त्यसले कस्ता कुरा दिने नदिने सत्य तथ्यका कुराहरू होलान्, ब्यालेन्सका कुराहरू होलान् र क्रेडिबिलिटीका कुरा होलान्, सबै कुराहरू पत्रकारिता जे जे सिद्धान्त छन् मिडियाले त्यसलाई फलो गर्छ, तर सोसल मिडियाले त्यसलाई फलो नगर्न सक्छ। किन त अन्त त्यहाँ त कुनै एउटा तपाईँसँग प्रोफेसनलिजम भएर सोसियल मिडियामा फोटो तपाईँले पोस्ट गर्न चाहिँ तपाईँले पाउँछस् पाउँदैनस् भन्ने होइन, उसले त्यो फोटोले अथवा तपाईँ कन्टेन्टले केही म्यासेज दिन सक्ला, तर यसले कतिको हानि गर्छ अथवा यसले समाजमा राम्रो प्रभाव पार्छ अथवा नराम्रो पार्छ भनेर त्यहाँ गेट किपिङको काम हुँदैन। समग्रमा के हो भन्दा मिडिया के हो, पत्रकारिता के हो, सञ्चार के हो, सञ्चारकर्मी के हो भन्ने कुरा चाहिँ बुझ्यौँ भने यी सबै कुरा क्लियर हुन सक्छ, र यो नबुझ्दाखेरि सबै एउटै हो कि, कसैले फेसबुकमा गर्यो भने पत्रकारिता नै हो कि भन्ने जस्तो भ्रम हुन सक्छ।
तपाईँ आफै पनि गलकोट क्षेत्रबाट काठमाडौँ जस्तो राजधानीमा पुगिसकेपछि पनि देशकै चर्चित पत्रिका नयाँ पत्रिका दैनिकमा चाहिँ सोसियल तथा भ्याली ब्युरो प्रमुखको रूपमा काम गरिरहँदाखेरि अहिलेको अभ्यास र गलकोट क्षेत्रका व्यक्तिहरू अझ मैले बढी स्थानीयकरण पनि अलिक गर्न खोजे शब्दको हिसाबले, मानिसहरू अभ्यासबाट पत्रकारिताको पेसालाई आत्मसात गरिरहेका छन् तर अध्ययनबाट चाहिँ भएको देखिँदैन, के भन्नुहुन्छ?
यो पत्रकारिता पढेकोले मात्रै पत्रकारिता गर्ने वा इन्ट्रेस्ट भएकोले गर्ने भन्ने कुरा पनि जोडेर आउँछ। पत्रकारिता भनेको एउटा प्रोफेसनल कोर्स पनि हो, प्रोफेसनलिजम पनि हो, यसमा तपाईँले रुचिले पढ्न नि सक्नुहुन्छ र रुचिले काम गर्न नि सक्नुहुन्छ। जो रुचिले पढ्छ र काम गर्छ त्यो सफल हुन्छ। यदि सबैले अब के पढ्न नपाउँदैमा पत्रकारिता नगर्ने त भन्ने जिज्ञासा नि होला होइन, उहाँहरूलाई पनि अनेक अवसरहरू छन्, ट्रेनिङहरू छन्, तालिमहरू छन्, त्यो मार्फत पनि पत्रकारिता गर्न सकिन्छ। तर के हो त भन्दा सबभन्दा ठुलो कुरो इन्ट्रेस्ट हो। जसरी तपाईँले पत्रकारिता पढ्दाखेरि वर्षौँ पढ्नुहुन्छ, धेरै अझ नलेज फराकिलो होला होइन, त्यो छ, तर इन्ट्रेस्टको हिसाबले पनि गर्नुहुन्छ भने तपाईँले जति इन्ट्रेस्ट दिएर सिक्न खोज्नुहुन्छ सिक्ने कुरामा चाहिँ इन्ट्रेस्टमा भर पर्छ। र अहिलेको कन्टेक्स्टमा हेर्दाखेरि पत्रकारिता पढेका र पहिले पत्रकारिता इन्ट्रेस्ट भएर गरेकाहरू छ। अहिले मैले एउटा सानो रिसर्च पनि गरेको थिएँ, अहिले ठुलो मेन स्ट्रिमको मिडियाहरूमा लगभग 60% हारारीमा चाहिँ पत्रकारिता पढेका व्यक्तिहरू चाहिँ इन्भल्भ भएको छन्। पहिले यो अवस्था थिएन, किन त भन्दा सबैलाई पढ्ने एक्सेस थिएन। हामी पञ्चायतकालमा अथवा त्योभन्दा अगाडिको कुरा गऱ्यौँ भने एउटा पत्रकारिता गर्नु भनेको मिसन थियो, पत्रकारिता मार्फत पोलिटिक्स गरिन्थ्यो, अहिले त्यो छैन। प्रजातन्त्रको पुनस्थापना भइसकेपछि प्रोफेसनल मिडियाहरू आए, पब्लिकलाई अवेर गर्ने, कन्टेन्ट दिने र त्यो पेसाप्रति चाहिँ आशा जगाउने खालका कामहरू भए, त्यो पत्रकारिता मार्फत अथवा मिडियामा काम गरेर उसले जीविकोपार्जन मात्रै होइन अरू एकदम राम्रो आकर्षक भनिएका जबहरू भन्दा बढी राम्रो स्यालेरी र उसले चाहिँ सेवा सुविधा पाउने हिसाबले उसले प्रोफेसनली पनि पत्रकारितालाई अँगाल्न थाल्यो। पहिले त्यो हिसाब थिएन, अरू हिसाबले पनि गर्थे र तिनीहरूले पढेर आएका हुँदैन थिए। त्यतिखेर पढ्न मन लागे पनि सबै ठाउँमा त्यो खालको एक्सेस थिएन, तर अहिले के छ त भन्दा धेरै ठाउँमा एक्सेस छ। कक्षा 11-12 हुन त 9 नै पत्रकारिताको पढाइ सुरु हुन्छ र खास गरी चाहिँ 11-12 चाहिँ धेरै विद्यालयहरूमा धेरै संस्थाहरूले चाहिँ यो सुरु गरेका छन् र अहिले चाहिँ पत्रकारितामै ब्याचलर, मास्टर्स, एमफिल र पिएचडीसम्मका कोर्सहरू चाहिँ सञ्चालन भएका छन्। र तपाईँले पत्रकारिता गर्नकै लागि कति पढ्ने त भन्ने एउटा फरक जिज्ञासा होला। पत्रकारिता पढेर गर्ने मात्रै भन्यो भने पनि तपाईँ एउटा विज्ञको रूपमा हुन, मास्टर्स गर्नुहोला, एमफिल गर्नुहोला, पिएचडी गर्नुहोला, पत्रकारिता गर्नकै लागि त ब्याचलरसम्मको कोर्स भए पनि पुग्छ, तर आफू विज्ञ हुने हिसाबमा अरू कोर्सहरू माथिल्लो तहको पनि लिन सकिन्छ। र अहिले मैले देखेको, मैले पत्रकारिता पढाइराख्दाखेरि त्यहाँ पनि दुई थरी विद्यार्थीहरू देख्छु। एक खालको साँच्चैकै इन्ट्रेस्ट भएर पढ्न आउँछ, अर्को चाहिँ पढ्दिउन त भन्ने, पढ्दिउन त भन्ने त्यो सफलता पाएको देखिँदैन। जो इन्ट्रेस्ट भएर पढ्न आएको छ त्यो पढ्ने व्यक्तिहरू एकदमै सफल भएको पाइन्छ। किन भन्दा उसँग रुचि छ, इच्छा छ, र उत्तै खालको मेहनत गर्छ र ऊ सफल हुन्छ। र इन्ट्रेस्ट नहुनेहरू त पढे पनि सफल हुँदैनन्, नपढ्दा त झन् सफल हुने कुरै भएन।
अब यो माटो सुहाउँदो बहसमा पनि अलिक केन्द्रित गरौँ। जस्तो गलगुट क्षेत्रमा आजभन्दा करिब 7-8 वर्ष अगाडिदेखिको अभ्यास छ, गलगुटमा पनि पत्रकारिता पढेका व्यक्तिहरू बिस्तारै मूलधारको सञ्चार माध्यममा काम गर्ने कुरा र स्थानीय स्तरमा पनि रहने कुरा त अभ्यासको रूपमा आइ नै रहेको छ। तपाईँले भने जस्तै जस्तो यो गलगुट क्षेत्रमा सञ्चार माध्यमको स्थापनाको हिसाबले गलगुट पत्र साप्ताहिक र रेडियो गलगुट मात्रै अहिले अलि बढी दैनिक रूपमा आफ्नो प्रशासन नै सञ्चालन गरेर सञ्चालित भइरहेका छन् र अवेरनेसको हिसाबले पनि विभिन्न सामग्री प्रस्तुत गरिरहेका छन्। समग्र तपाईँले यो करिब 2 वर्षको अन्तरालमा गलगुटमा आउँदै गर्दाखेरि गलगुट क्षेत्रभित्र तपाईँले जसरी विकासका कुरा गर्नुभयो र गाउँ रीतिका विषयवस्तुलाई पनि तपाईँले सुरुमै झल्काउनु भएको छ, त्यो हिसाबले कस्ता कन्टेन्टलाई चाहिँ यस्ता स्थानीय मिडियाहरूले चाहिँ अलि बढी मूलधारमा ल्याउनु आवश्यक देखिन्छ? आज
वास्तवमा राम्रो प्रश्न उठाउनु भयो र इस्यु मैले अघि पत्रकारितामा इन्ट्रेस्ट भएको र पत्रकारिताप्रति नलेज भएको व्यक्ति ले नै समाजका कस्ता इस्यु उठाउने भन्ने कुरा जान्दछ। कसैले एउटा पोलिटिकल नेताले अथवा भाषण गरेको समाचार होइन, ऊ त के हो त भन्दा उसले जहिले पनि पब्लिसिटी खोज्छन्। ती कुराहरू कन्टेन्टहरू सधैँ आउनुपर्छ, त्यो उहाँले यसो बताउनु भयो भन्ने चाहिँ त्यो बताउनु भयो पत्रकारिता अहिले खाँचो छैन। जति इस्युहरू राइज हुन्छ त्यो त फिल्ड रिपोर्टिङबाटै हुन्छ नि त, हामी त फिल्ड रिपोर्टिङ त यहीँबाट गर्न सक्छौँ। गाउँ रीतिका खबरहरू त हामीले गलकोट एरियामा कभर गर्दै गर्दा त्यो गुल्मीमा छ, अरू ठाउँहरूमा छ, यस्ता इस्युहरू
हो।
इस्यु यहीबाट एउटा गाउँ रीतिका छन्, गाउँ रीतिको असर के छ, विद्यालयमा छ, विद्यालय चल्न सकेका छैनन्, विद्यार्थी कम छन्, टिचरहरू कतिपय अवस्थामा घाम तापेर अथवा हाजिर गरेर मात्रै खाइरहेका छन्। इस्यु पाइने भनेको गाउँ र अथवा भनौँ फिल्डमै हो, गाउँ भनेको फिल्ड हो र काठमाडौँमा बसेर मात्रै सबै कुरा हुँदै हुन्छ भने त्यहाँ के हुन्छ नि त, पोलिसी लेभलमा फरक पर्ला, तर वास्तविक समस्या के हो भन्ने कुरा त गाउँकोबाट आउँछ नि।
जस्तो अब गाउँ रीतिले गर्दाखेरि जग्गा जमिन बाँझो हुने कुराहरू त्यस सँगसँगै जोडिएका हुन्छन् ती विषयवस्तु। जस्तो अहिले अभ्यासको हिसाबले पनि बताउनु भयो पत्रकारिता हाबी भएको देखिन्छ नि,
हो यो ट्रेन्ड चेन्ज हुनुपर्छ,
बढी
बिस्तारै चेन्ज हुँदैछ। हामी त्यही गर्दैछौँ, फर्मल भनौँ अथवा औपचारिक रूपमा भाषणका समाचारलाई सकेसम्म हामी प्राथमिकतै दिँदैनौँ।
हामीले पत्रकार बनेपछि विदेश जान पाइन्छ भन्ने आशा पनि अलि बढी जागेको हो कि भन्ने देखिन्छ यो जिल्ला स्तरको पत्रकारितामा। कतै बाहिर गइहाल्यो भने बताउनु भयो पत्रकारिताबाट बाहिर गयो, त्यस पछाडि ऊ पत्रकार महासङ्घको सदस्य रहिरहने, यो सदस्यता लिने कुरा पनि यो आजीवन रहने हो अथवा नवीकरण गर्नुपर्ने हो अथवा उही सङ्गठनकै भित्रबाट नवीकरण हुने हो भन्ने चाहिँ अलि बढी
तपाईँले जेन्युन क्वेसन उठाउनु भयो। जस्तो पत्रकारिता भनेको कुनै सङ्गठनको कसैलाई चाकरी गर्न गरिने गर्नु पनि हुँदैन, यो तपाईँले कसैलाई खुसी पार्नुहोला अर्को पक्ष त दुखी नै भइरहेको छ। तपाईँले जति समाजको पक्षमा जनताको पक्षमा जनता खुसी हुन्छ, कसैलाई चाकरी गर्नुभयो एकजना दुईजना खुसी हुन्छ, तपाईँले साँच्चैकै पत्रकारिता गर्नु भने जनता खुसी हुन्छन्। हामीले जनता खुसी बनाउने अथवा एक दुईजनाको पुच्छर भएर हिँड्ने त पत्रकारितामा कसैको पुच्छर हुने, हामी जनताको हितमा जनताको पक्षमा कुरा गर्ने, त्यो कुनै दिन नेताको पक्षमा होला, उसले राम्रो काम गर्ला पक्षमा हुन्छ, नराम्रो काम गर्ला उसको विरुद्धमा हुन्छ। हामी चाहिँ जहिले पनि जनताको पक्षबाट हेर्ने हो, हामी जनता भएर हेर्ने हो।
कतिपय अवस्थामा यो निष्क्रिय पत्रकारको जमात पनि ठुलै देखिन्छ कि अहिले 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 पछिल्लो समयमा, पहिला पत्रकारको अभाव, अहिले चाहिँ निष्क्रिय पत्रकारहरूको सङ्ख्या नै ठुलो, अलि समाज रूपान्तरणका परिवर्तनका समाजका संवाहक बन्ने खालका विषयवस्तुमा उनीहरूको शून्य उपस्थिति, त्यसले खास समग्र पत्रकारिताको पनि कतिपय अवस्थामा त बेइज्जतै गर्यो भनेर पनि आलोचना हुन्छ ठाउँ ठाउँमा, त्यसले समाजलाई चाहिँ दियो के
किन यस्तो भइरहेछ त भन्दा पत्रकारहरू राजनीतिबाट टाढा बस्न सकेनन्। तपाईँले अघि भने जस्तै के हो त भन्दा, स्पष्ट रूपमा भन्दा, कुनै अवसरवादी भएको कारणले हो। हामीलाई अवसर के आउँछ त भन्दा, पोलिटिकल पार्टीको एउटा भातृ सङ्गठन जस्तो खोल्ने, तिनीहरूका मेम्बर गर्ने, र त्यो मेम्बर पनि कस्तो हुनुहुन्छ भन्दा, उसलाई पत्रकारिताको प पनि थाहा छैन, आफू त्यो चुनावमा त्यो सङ्गठनमा जित्नका लागि उसले चाहिँ पत्रकारिता भन्दा फरक क्षेत्र अङ्गालेका विभिन्न पेसा र व्यवसायमा लागेकाहरूलाई पनि उसले सदस्यता वितरण गर्छ। उसको उद्देश्य के हो त भन्दा, उसको उद्देश्य त्यहीँबाट दूषित छ। किन भन्दा, ऊ आफू चुनाव जित्नको लागि चाहिँ फरक पेसा र व्यवसायमा संलग्नहरूलाई पत्रकारिता हो भनेर कार्ड दिएपछि के हुन्छ, त्यहीँबाट विकृति सुरु हुन्छ। आफूले विकृति सुरु गर्ने व्यक्ति त्यो आफूले पत्रकार हुँ भन्न पनि सुहाउँदैन। उसले अरूलाई क्वेसन गर्ने हो नि, ऊ आफै प्रति क्वेसन गर्न लायक भयो भने त उसले अरूलाई क्वेसन गर्नै सक्दैन। पत्रकारितामा जब क्वेसन गर्न सकिँदैन, क्वेसन गर्न सकिँदैन भने पत्रकारिता त्यहीँबाट सकिन्छ।
यो मूलधारको सञ्चार माध्यमसँग पनि अलिकति जोड्यो। पछिल्लो समय मिडिया काउन्सिल विधेयकको बारेमा निकै लामो बहस चल्यो, अहिले पनि ताजा बहस अझै सेलाउन सकिरहेको छैन। मिडिया काउन्सिल विधेयक र त्यससँग जोडिएको सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक ऐन चाहिँ कानुनमा ल्याएनन् भन्ने, यो दुईटा विषयवस्तु अलिक बढी यो स्थानीय स्तरमा पनि जोडिन्छ र राष्ट्रिय स्तरमा पनि जोडिएको अवस्था छ। खास यो नयाँ पत्रिकामा तपाईँ सम्बद्ध हुँदै गर्दा, काठमाडौँ क्षेत्रभित्रका सञ्चार प्रतिष्ठानमा पनि तपाईँले अवलोकन गर्दै गर्दा, त्यो अवस्था चाहिँ मिडिया काउन्सिल आउँदैमा पत्रकारहरू आत्तिहाल्नुपर्ने अवस्था चाहिँ खास के हो?
पत्रकारहरू आत्तिनुपर्ने अवस्था हुँदैन। कतिपय कुराहरू चाहिँ पत्रकारलाई नै सपोर्ट हुने खालका कुराहरू पनि छन्। श्रमजीवी पत्रकार लागु हुँदा त पत्रकारलाई फाइदा हुने हो। पे स्लिप बुझाऊ, अब हामी नभए प्रेस पास रिन्यू गर्दैनौँ भन्दै गर्दा त पत्रकार आत्तिनुपर्ने भन्दा पनि मालिकहरू आत्तिरहेको। त्यसले के हो त भन्दा, उसलाई पे स्लिप बुझाऊ भन्दाखेरि उसले झुट विवरण दिएको छ भने त अब दिन सक्दैन नि त। त्यसले त पत्रकारको अरू सेवा सुविधा, अरू सुरक्षाका कुराहरूलाई पनि फाइदा हुने भएको कारणले गर्दा पत्रकारहरू आत्तिनुपर्ने कुरा हुन्, पत्रकार होइन मालिक आत्तिने हुन्, र यसबाट कतिपय कुराहरू पत्रकारलाई नै फाइदा हुने कुरा छन्। र तपाईँले उठाउन खोजेको यो केन्द्रदेखि तलसम्मै जोडिन्छ भन्नुभयो, म आबद्ध भएको संस्थामा न्यूनतम सम्भवतः न्यूनतम पारिश्रमिकका कुराहरू लगायतका कुराहरूमा चाहिँ समस्या छैन। यसको मतलब त्यहाँ छैन भन्दैमा अन्त छैन भन्ने त होइन, होइन कतिपय त्यही कारणले पनि अरू प्रेस पास एउटा प्रेस पास पनि बनाउन नसकेका अवस्थाहरू छ। केही मिडियाले गर्दाखेरि अरू मिडियाको पनि बदनाम, उसले आफैले न्यूनतम दिन सक्दैन। सानो मिडियाहरूलाई कस्तो छ भने, एकजनाले मिडिया चलाएको छ, सम्पादक उही, रिपोर्टर उही, अरू सबै उही,
एक्लै पनि मिडिया चलाउने युट्युबर भन्ने, युट्युबरलाई चाहिँ पत्रकार भन्ने कि नभन्ने,
पत्रकारिताका कन्टेन्ट र त्यसलाई त्यसको प्रिन्सिपल फलो गरेर युट्युबमा राखिएको कन्टेन्टलाई पत्रकारिता मान्न सकियो, नभए मैले कसरी भ्युवर्स बढाएर त्यहाँबाट लाभ लिन सक्छु भन्ने कन्टेन्टलाई चाहिँ पत्रकारिता मान्न सकिँदैन। प्रिन्सिपल अफ जर्नलिजम फलो गर्दैन। पब्लिक इन्ट्रेस्ट भन्दा व्यक्तिगत इन्ट्रेस्ट हेरेर कन्टेन्ट प्रोडक्सन र डिस्ट्रिब्युसन गर्छ भने त्यो पत्रकारिता होइन। उसले भ्युवर्स बढाएर त्यहाँबाट अरू हिसाबले चाहिँ लाभ लिन चाहन्छ। उसले सोसल वेलफेयर भन्दा पनि आफ्नै वेलफेयर चाहने कारणले गर्दा त्यसमा चाहिँ
अवस्थामा देखिएको छ अहिले धेरै जसो भ्युअर्स बढाउनकै लागि भए पनि व्यक्तिगत लाभकै लागि,
त्यसले न त पत्रकारिताको मिडियाको आचार संहिता माने हुन्छ, न पत्रकारिताको प्रिन्सिपल फलो गरे हुन्छ। एउटा व्यक्तिले बुम बोकेर हिँडेर त्यो पत्रकारिता हो भन्नु पस्तोता मान्न सकिएला, त्यसले एउटा सञ्चारकर्मीको भूमिका खेल्न सक्ला। तर पत्रकारिता गर्दा जे हुनुपर्ने हो त्यो पत्रकारितामा हुनुपर्ने प्रिन्सिपल छैन। मान्छेलाई इन्फर्मेसन दिने मिडियमहरू चाहिँ चेन्ज भएका छन्। पहिले न्युजपेपरहरू अथवा प्रिन्ट मिडिया मात्रै थियो होला, त्यसपछि ब्रोडकास्ट मिडिया, रेडियो आयो, टेलिभिजन आयो, त्यसपछि अनलाइनहरू आए, होइन, त्यस्ता इन्टरनेटलाई युज गरेर गरिने अरू फोरमहरू छन्, यस्ता मिडियमहरू चेन्ज भए। तर पत्रकारिताको प्रिन्सिपल आज पनि पहिलेको भन्दा यो मान्दिनँ है, सत्य तथ्य हुनु हुँदैन समाचारमा अथवा कन्टेन्टहरूमा भन्ने कुरा त, त्यो कन्टेन्ट चाहे इन्टरनेटबाट जाओस् अथवा रेडियोबाट जाओस् अथवा प्रिन्ट मिडियाबाट जाओस्, कन्टेन्ट त सत्य तथ्य हुनु पऱ्यो, कन्टेन्ट ब्यालेन्स हुनु पऱ्यो नि। त्यो त मिडियम युज गर्ने मिडियम मात्र फरक हो।
जस्तै यो केन्द्रीय स्तरबाट भनौँ न, मूलधारका पत्र पत्रिकाले ग्रामीणमुखी समाचारहरूलाई अलिक प्राथमिकताका साथ स्थान नदिने अथवा केन्द्रकै समाचारलाई प्राथमिकता दिने भनेर जिल्ला स्तरका रिपोर्टरहरूले बेला बेलामा गुनासो गरेका कुराहरू पनि आउने गर्छन्। त्यस्तो हुन्छ खास
यसमा गुनासाहरू बारम्बार हुन्छन्। र हाम्रो मिडियाको कुरा गरौँ भने सोसल इस्युहरू जसले धेरै मानिसहरूलाई प्रभाव पारेको हुन्छ त्यस्ता इस्युलाई हामीले धेरै प्राथमिकता दिएका हुन्छौँ। तर के फरक हो त भन्दा कहिलेकाहीँ हुनसक्छ केन्द्रमा बसेको मान्छेहरूको इन्फ्लुएन्स बढी हुनसक्छ, केही कन्टेन्ट पोलिसी लेभलको कुराहरू कन्टेन्ट बढी जान सक्ला, फरक हो। तर मैले हाम्रो मिडियाको कुरा गर्दाखेरि जुन व्यक्तिले चाहिँ अलिकति समाजमा प्रभाव पार्ने सोसल इस्युहरू त्यसले पब्लिकलाई कति असर पार्छ त, त्यो न्युज हाल्दा कतिजनालाई असर पर्छ त्यो कन्टेन्टले, त्यो त्यसको भेल्यु के हो, त्यो भेल्यु बेसमा चाहिँ प्राथमिकता दिने गरे। कहिलेकाहीँ कतिपय न्युजहरू न्युज भएर एउटा पछिल्लो कन्टेन्टको कुरा गरौँ, छाउपडीको कुराहरू आए पछिल्लो समय, छाउपडीका समाचारहरू त्यो काठमाडौँको कन्टेन्ट त थिएन, सुदूरपश्चिमका कन्टेन्टहरू थिए, प्रिन्ट मिडियाको मेन न्युज भएर गयो, प्राइम समाचारमा त्यो मेन न्युज भएर गयो, रेडियो टेलिभिजनमा मेन न्युज भएर गयो। भनेपछि मैले भन्न खोजेको के हो त भन्दा कन्टेन्ट राम्रो प्रोडक्सन गर्यो भने मिडियाले चाहिँ त्यस्ता सोसल इस्युहरूलाई त्यस्ता कन्टेन्टहरूलाई चाहिँ राम्रो प्लेसिङ दिन्छ। र कतिपय अवस्थामा हाम जिल्लामा काम गर्ने साथीहरूले राम्रो गर्दा गर्दै नगएको एउटा पाटो हुनसक्ला, र हामी त्यो त्यहाँ काम गरिरहेका साथीहरूलाई हामीले गरिरहेछौँ यति राम्रो गर्दा नि आएन भन्ने, र कतिपय उहाँ साथीहरूलाई यस्तो कन्टेन्टहरू चाहिँ हाम्रो प्रायोरिटीमा पर्छ, सोसल इस्यु हो कि अथवा यस्ता इस्युहरू यसरी प्रोडक्सन न्युज गर्नुपर्छ है भनेर एउटा अफिसले पनि कार्यालयहरूले पनि त्यो खालको ओरिएन्टेसन दियो भने त्यस्ता गुनासाहरू चाहिँ आउने थिएनन् कि जस्तो लाग्छ।
यी पत्रकारको कुरासँगै पत्रकारितातर्फ थोरै अध्ययनको कुरा पनि गरौँ। अध्ययनप्रति रुचिका हिसाबले बागलुङबाट अब जसरी अहिले पत्रकारिताको अभ्यास गर्ने र पढ्नेहरूको जमात पनि बिस्तारै बिस्तारै बढिरहेको छ, अझ बढी जिल्ला र स्थानीय स्तरमा पनि पत्रकारिताको अध्ययन हुनुपर्छ भन्ने आवाज पनि बेला बेलामा सुनिन्छ। त्यो यो पत्रकारिता समग्र क्षेत्रको अध्ययनले मात्र नपुगेर गरिएको अभ्यासले समग्र मान्छेको हिसाबले त सन्तुष्ट बन्दो रहेछ, अथवा अझै पनि होइन यो पत्रकारिता छोडेर अरू क्षेत्रमा जानुपर्छ, धेरै पत्रकारहरूको अवस्था त्यसो देखिन्छ नि।
पत्रकारितामा सङ्घर्ष जसले गर्न सक्छ त्यो टिक्ने हो। सङ्घर्ष अहिलेको कस्तो पनि छ भने मैले अब धेरै वर्ष पत्रकारितामा लागेको भएर देखेको, अहिलेको पुस्ताहरूमा अलिकति सङ्घर्ष गर्ने भन्दा पनि छिटो पपुलर हुनुपर्ने र दुःखै नगरिकन पैसा दिए हुन्थ्यो
युट्युबर
भन्ने खालको, त्यो कता कता कतिपयको त्यस्तो मानसिकता पनि छ। तर मिडियामा काम गर्दा जो राम्रो गर्छ, मैले अघि पनि भने राम्रो गर्ने व्यक्तिहरूको लागि चाहिँ पारिश्रमिक अथवा उसको सेवा सुविधा एकदमै राम्रो छ। लाखौँ तलब खाने पत्रकारहरू छन्, त्यो लाखौँ तलब खाने सरकारी सेवामा काम गर्ने कुन व्यक्तिको छ? मन्त्री, प्रधानमन्त्री, सरकारी सेवाका सचिवहरू को जतिको तलब खाने व्यक्तिहरू त प्रशस्तै छन् मिडियामा। भनेपछि एउटा उहाँहरूले कसरी आफ्नो लाइफस्टाइल फरक बनाउनु भएको छ,
त्यो
उहाँहरूको भन्दा दोब्बर तलब खाने पत्रकारहरूको लाइफस्टाइल हेर्दा फरक हुनसक्छ। उहाँहरूले फरक बाटोबाट कमाएर लाइफस्टाइल परिवर्तन होला, नभए सिधा हिसाबले पारिश्रमिक प्राप्त गर्ने हिसाबले मन्त्री, प्रधानमन्त्री, नेपालको कुन तहको व्यक्ति भन्दा पत्रकार अधिकांशले चाहिँ मेन स्ट्रिमको मिडियाको अधिकांशले चाहिँ उहाँहरूले सर वा उहाँहरूले भन्दा बढी तलब खान्छन्। स्थायित्वको कुरा गर्नु भने अलिकति बढी सरकारी सेवामा किन जान्छ भन्दा सेलेरी मात्रै धेरै भएर सरकारी सेवामा गए होइन, उसको फरक हिसाबले के हो त उसले सुरक्षाको हिसाबले सोचे होला, पत्रकारलाई सुरक्षाको हिसाबले अझ बढी सुरक्षित बनाउनु पर्छ है भन्यो, तर सेलेरीकै हिसाबले गर्दा भन्ने हो भने सेलेरीको हिसाबमा चाहिँ अरू पेसा व्यवसायमा अरू जुन रोजगारी गर्ने व्यक्तिहरूको भन्दा पत्रकारिता गर्ने व्यक्तिहरूको तलबको हिसाबले चाहिँ कम छैन। लाखौँ तलब खाने पत्रकारहरू छन्, फेरि सबैको लाखौँ त छैन, जसले मेहनत गरेछ, जसले राम्रो गर्न गरेछ, जो सङ्घर्षमा अगाडि छ त्यसको मेहनत पनि गर्न पर्यो र त्यो खालको वातावरण पनि बनाउनु पर्यो।
हामी कुराकानीको अन्तिम अन्तिम चरणमा पनि छ, यो शिक्षासँग सम्बन्धित र अलि बढी पत्रकारितासँग जोडिएको विषयवस्तु। पछिल्लो समय स्थानीय तहले आफ्नै सञ्चार माध्यमहरू स्थापना गर्ने क्रम पनि निकै होडबाजी नै चलेको छ, स्थानीय पत्र पत्रिका, स्थानीय एफएम रेडियो, स्थानीय टेलिभिजन। यो कहिलेसम्म टिक्ला भन्ने प्रश्न आफैतिर फर्केर आउँदै गर्दा पनि त्यस्ता सञ्चार माध्यमहरू खुलि नै रहेका छन्। त्यसले मूलधारको पत्रकारितामा के योगदान गर्न सक्छ? अब
मिडिया यस्ता स्थानीय तहले धेरै खोल्नुभन्दा भएकालाई व्यवस्थित गर्ने कुराहरूमा ध्यान दिनु पर्ला। रर हुनु एउटा पक्ष हो, तर प्रोफेसनल्ली बचाइराख्न चाहिँ कठिन छ। स्थानीय तहमा कुनै पोलिटिकल पार्टीबाट निर्वाचित भएर आउनुहुन्छ, उहाँहरूले आफ्ना इन्ट्रेस्ट पुरा गर्न खोज्नु होला, र त्यसले यदि उहाँका इन्ट्रेस्ट पुरा गर्न खोज्नुभयो भने पत्रकारिता त पत्रकारिता रहँदैन नि त। यस मैले किन यसो भने त भन्दा, कुनै स्थानीय तह अथवा फलानोले मिडिया खोल्ने भन्दा पनि स्वतन्त्र क्षेत्रबाट मिडियामा लगानी भयो भने त्यसले साँच्चीकै पत्रकारिता गर्न सक्छ, नभए पर्चाकारिता मात्रै हो। पर्चाकारिता भनेको आफ्नै जनप्रतिनिधिहरूको गुणगान गाउने
भजन
उनीहरूकै विषयवस्तु मात्रै दिने, यो कुराले गर्दाखेरि के भन्दा स्वतन्त्र रूपमा चाहिँ मिडियामा लगानी भयो भने उसले ब्यालेन्समा समाचार वा विचार अथवा यस्ता समाचारमूलक कार्यक्रमहरू दिन सक्छ। त्यस्ता स्वतन्त्र रूपमा दिएका सामग्री मात्रै जनताको लागि चाहिँ राम्रा हुन्छन्, नभए जनप्रतिनिधिको अथवा नेताको उनीहरूको चाहिँ चाकडी गर्न अथवा उनीहरूको
भजन गाएर हुन्छ। हामी कुराकानीको अन्त्यमा छौँ। अन्त्यमा यो व्यस्त समयका बावजुद पनि गलकुटमा आउँदै गर्दाखेरि पत्रकारिता र पत्रकार बीचको भिन्नता, समग्र पत्रकारिता क्षेत्रले खेलेको भूमिका र पत्रकारिताको विषयवस्तु, पत्रकारिता गर्ने व्यक्ति पत्रकारले स्वयं सञ्चार माध्यमबाट उठाउनु पर्ने विषयको बारेमा आफ्नो विचार राख्नुभयो। अन्त्यमा रेडियो सुन्ने श्रोतालाई के भन्नुहुन्छ?
आज म पहिलोपटक गलकोट एफएममा आएर केही आफूलाई लागेका र आफूले देखेका, भोगेका र लिएका सूचना विचारहरू राख्न पाएँ, र आफ्नै क्षेत्रमा आएर यसरी विचार राख्न पाउँदाखेरि खुसी लागेको छ, र श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र गलकोट उर्वर भूमि हो, गलकोटमा विकास हुँदैछ, र यसमा चाहिँ के भन्न चाहन्छु भन्दा गलकोटवासीहरूले सधैँ अरूको आश गर्ने मात्रै होइन कि आफू आत्मनिर्भर बन्ने कुराहरूमा, यो उर्वर भूमिमा आत्मनिर्भर बन्ने कुराहरू गरौँ। विकास आएको छ, विकासलाई हामीले चाहिँ सदुपयोग गर्न सकौँ र भन्दै यहाँ र गलकोट एफएम सुनिरहनुभएका श्रोताहरूलाई चाहिँ हार्दिक धन्यवाद दिन चाहन्छु।
यो व्यस्त समयको बावजुद पनि स्टुडियोसम्म आएर आफ्नो विचार राख्नुभयो, समय र सम्वादको लागि भवानीश्वरजी तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
कार्यक्रम रेडियो चौतारीको आजको श्रृङ्खलामा हामीले पत्रकारिता र पत्रकार बीचको भिन्नता, समाजमा पत्रकारले खेलेको भूमिका र पत्रकारिता क्षेत्रबाट समाज रूपान्तरणमा पत्रकारले दिन सक्ने योगदान र पत्रकारहरूको अवस्थाको बारेमा आज हामीले मदन भण्डारी मेमोरियल कलेज काठमाडौँका प्राध्यापक तथा नयाँ पत्रिका दैनिकका सोसियल तथा भ्याली ब्युरो प्रमुख भवानीश्वर गौतमसँग कुराकानी गर्यौं। यो कुराकानी तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुन्छ। सुझाव सल्लाह र प्रतिक्रियाका लागि स्टुडियोको टेलिफोन नम्बर 0684120043 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी galgutfm@gmail.com इमेल पनि गर्न सक्नुहुनेछ। यतिन्जेलसम्म रेडियो सुन्ने श्रोता तपाईँलाई धन्यवाद। प्रविधि संयोजनकी मित्र शर्मिला बस्नेतप्रति विशेष आभार व्यक्त गर्दै आजको कार्यक्रम रेडियो चौतारीको यो श्रृङ्खलाबाट म घनश्याम गौतम पनि आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि रेडियो गलकोट सुन्दै गर्नुहोस्। नमस्कार।